यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका राजदूत सलाहुद्दीन नौमन चौधरीको विदाई भेट। दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण बनाउन योगदान दिएकोमा राजदूत चौधरीलाई प्रधानमन्त्रीद्वारा धन्यवाद। भारत नेपाल आर्थिक सम्मेलनलाई नयाँ दिल्लीमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणाको सम्बोधन। नेपालले भारतबाट थप हवाई रूट चाहेकोमा परराष्ट्र मन्त्रीको जोड़। र रसियाको तर्फबाट युद्धमा सामेल भएका 100 जना उत्तर कोरियाली सैनिक मारिएको दक्षिण कोरियाको दावी। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दीन नौमन चौधरीले आज विदाई भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बंगलादेशको आपसी सम्बन्धमा योगदान दिएकोमा राजदूत चौधरीलाई धन्यवाद दिनुभयो। प्रधानमन्त्री ओलीले बंगलादेश अन्तरिम राजनैतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनैतिक परिवर्तनबाट बंगलादेशले शिक्षा लिँदै आएको अवगत गराउनुभयो। भेटमा द्विपक्षीय हितका विविध विषय तथा सहयोग आदान प्रदानबारे छलफल भएको थियो। सो अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो। राजदूत चौधरी नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा हुनुहुन्छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रूट चाहेको बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा आज आयोजित भारत नेपाल आर्थिक सम्मेलन इण्डो नेपाल इकोनोमिक कन्फरेन्सलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री डाक्टर राणाले नेपालले भारतबाट थप हवाई रूटको अपेक्षा गरिरहेको जानकारी गराउनुभयो। नेपालले ती विमानस्थल महँगो खर्चमा निर्माण गरेकोले तिनलाई पूर्ण रूपमा चलाउन पनि आफ्ना छिमेकीसँग सहयोगको अपेक्षा गरिएको बताउँदै उहाँले भारतीय एयरलाइन्सहरूलाई नेपालमा थप उडानका लागि आग्रह गर्नुभयो। उहाँले भारतका निजी एयरलाइन्सहरूलाई नेपालमा उडान गरी धेरैभन्दा धेरै सहुलियत प्रदान गर्ने पनि बताउनुभयो। सम्मेलनमा मन्त्री डाक्टर राणाले नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरूलाई आग्रह पनि गर्नुभयो। भारत नेपालमा सबभन्दा ठूलो लगानी गर्ने राष्ट्र हो भन्दै उहाँले भारतीय निजी क्षेत्र र उद्यमीहरूलाई नेपालमा रहेका लगानीका प्रशस्त सम्भावना र अवसरहरूबाट लाभ लिन आग्रह गर्नुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दिगो पूर्वाधार विकासका लागि वातावरणीय पक्षलाई ख्याल गर्न आवश्यक रहेको बताउनु भएको छ। नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले वातावरण मैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री दाहालले कर प्रणालीलाई सहयोग गर्ने तथा जनताले उत्पादनलाई बजारसम्म ल्याउने किसिमका आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सीमित आर्थिक स्रोतले मुलुकको पूर्वाधार क्षेत्रको विकासमा चुनौती रहेको बताउनुभयो। नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिमलले मुलुकको आन्तरिक अर्थतन्त्र समस्यामा रहेकोले चलायमान बनाउन महासंघले छलफल गरिरहेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन सम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताउनु भएको छ। चितवनमा पत्रकारहरूसँग मन्त्री पाण्डेले नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको बताउनुभयो। सरकारले भ्रमण दशक भनेर सन् 2022 घोषणा गरेको भए पनि त्यसको कार्ययोजना बनाएर सन् 2025 2035 भ्रमण दशक मनाउने तयारी मन्त्रालयले गरेको मन्त्री पाण्डेले बताउनुभयो। मन्त्रालय नीतिगत सुधारको बाटोमा अघि बढ़ेको उल्लेख गर्नुहुँदै मन्त्री पाण्डेले त्यसको परिणाम आउन भने केही समय लाग्ने बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। समितिको आज बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना गरिने सो विश्वविद्यालयको 55 साना ठूला भौतिक पूर्वाधार मध्ये 50 संरचना निर्माण सम्पन्न भइसकेको जानकारी गराउनुभयो। स्वास्थ्य क्षेत्रको पहिलो विश्वविद्यालयको रूपमा रहने शहीद दशरथ चन्द विश्वविद्यालय स्थापनापछि स्वदेशमै चिकित्सा शिक्षा अध्ययनका लागि सहज हुने बताउनुहुँदै मन्त्री भट्टराईले चिकित्सा शिक्षा ऐन अनुसार विश्वविद्यालय सञ्चालन गरिने बताउनुभयो। विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरू देवेन्द्र पौडेल, डाक्टर कालूराम राई, सरिता भूषाल र दीपा शर्मा लगायतले सुदूरपश्चिम प्रदेशबाट सर्वसाधारणले चिकित्सा शिक्षा अध्ययन गर्न पाउने गरी स्थापना हुन लागेको विश्वविद्यालय विधेयक जति सक्दो चाँडो अघि बढ़ाउन आग्रह गर्नुभयो। सरकारले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अनुरूप हालसम्म 9 स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काका अनुसार हाल 425 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ। पछिल्लो समय दुग्ध विकास संस्थान र निजी कम्पनीहरूले दूधको भुक्तानी समयमै नदिँदा किसानहरू समस्यामा परिरहेका छन्। तर धनकुटाको महालक्ष्मी नगरपालिकामा भने गाउँमा उत्पादन भएको दूध गाउँमै खपत हुन थालेपछि किसानलाई दूध नबिक्ने तथा दूधको भुक्तानी नपाउने चिन्ता हटेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापा।
करिब 3 वर्ष अघिसम्म धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर 2 मूलखर्कका कृषकले उत्पादन भएको दूध बिक्रीका लागि घण्टौं हिँड्नु पर्दथ्यो। डीडीसी तथा अन्य निजी डेरीलाई दूध बिक्री गर्नुपर्दा कहिले मिल्क होलिडे तथा कहिले समयमै भुक्तानी नहुँदा कृषकले शास्ति खेप्नु परेको थियो। अझ बर्खाको समयमा बाटो भत्कँदा दूध पुर्याउने समस्या हुन्थ्यो, तर अहिले गाउँमै डेरी उद्योग सञ्चालनमा आएपछि सबै समस्याबाट कृषक मुक्त भएका छन्। अहिले अन्य क्षेत्रका कृषकले महिनौसम्म भुक्तानी नपाउँदा यहाँका कृषकलाई भुक्तानीको कुनै समस्या छैन। अझ जति दूध उत्पादन भए पनि गाउँमै बिक्री हुने गरेको किसान रमेश कटुवालको भनाइ छ।
हामीले नजिकै जतिखेर भए पनि ल्याएर बेच्न पाएका छौँ। हाम्रो त्यस्तो वक्रता रहँदैन, महिना पुगेपछि उहाँले हिसाब गरेर दिनुहुन्छ, हामीलाई त्यस्तो कुनै पनि अप्ठ्यारो छैन।
गाउँमा डेरी उद्योग स्थापना भएर दूध खपत हुन थालेपछि गाउँमा दूध उत्पादक कृषक तथा दूध उत्पादन समेत बढेको छ। 3 वर्ष अघि डेरी शुरू गर्दा करिब दैनिक 300 लिटर मात्र दूध संकलन हुने गरेकोमा अहिले दैनिक 800 लिटर भन्दा बढी दूध संकलन हुन्छ। करिब 150 परिवार दूध उत्पादन व्यवसायमा आबद्ध छन्। संकलन भएको दूधबाट घिउ र छुर्पी बनाएर तराईका बजारमा निकासी हुने गरेको दाजुभाइ डेरी उद्योगका सञ्चालक सीताराम कटुवालको भनाइ छ।
अहिले 800 लिटर जस्तो दैनिक दूध बिक्री गरेको छु मैले। पछिल्लो समयमा चाहिँ ठिकै छ, पहिले 750 बिक्थ्यो घिउ भने अहिले 600 रुपियाँमा बिक्री हुन्छ। अगाडि 1150 छुर्पी बिक्थ्यो भने 1200 बिक्थ्यो भने अहिले 1000 रुपियाँमा मरेर मात्रै बिक्छ।
दूधबाट बनेका परिकारको माग भने बजारमा राम्रै रहेको उद्यमीहरूको भनाइ छ। अहिले डीडीसी लगायत ठूला डेरी उद्योगले महिनौसम्म भुक्तानी रोक्दा कृषक समस्यामा छन्, तर यहाँका कृषकलाई भने यसको कुनै असर छैन। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन नौबिसी सड़क खण्ड आइतबारदेखि दिउँसो एक साता आंशिक बन्द हुने भएको छ। सड़क खण्डको पोखरे भीर र विशाल टारमा चट्टानको भित्तु काटेर घुम्ती सुधार गर्नुपर्ने भएकोले यही पुस 7 गतेदेखि 13 गतेसम्म दिनको 3 घण्टा सड़क बन्द गर्न लागि हो। बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सवारी रोकेर काम गर्न लागि हो। पोखरी भीर मोड सुधारका लागि नौबिसीबाट गजुरी छिर्ने भारी सवारी साधन, गल्छी बैरिनी र हलुका सवारी साधन जरे खेतमा रोकिनेछ। अब अन्तर्राष्ट्रिय प्रसंग। दक्षिण कोरियाले रसियाको तर्फबाट युक्रेन विरूद्ध युद्ध लड्दा कम्तीमा 100 जना उत्तर कोरियाली सैनिकको मृत्यु भएको दावी गरेको छ। दक्षिण कोरियाको गुप्तचर निकायले 100 जना उत्तर कोरियाली सैनिकको मृत्यु हुनका साथै 1000 भन्दा धेरै घाइते भएको जनाएको छ। दक्षिण कोरियाका सांसद ली सुङ कोनले युद्धमा ज्यान गुमाउनेमा धेरै रसियाका उच्च सैन्य अधिकारी पनि रहेको जानकारी गुप्तचर निकायले दिएको बताउनुभयो। युक्रेन विरूद्धको युद्धमा रसियाको तर्फबाट 10,000 भन्दा बढ़ी उत्तर कोरियाली सैनिक लड़िरहेका समाचार हालै सार्वजनिक भएको थियो। अब खेलकुदमा क्रिकेट। मलेसियामा जारी एसिया अण्डर 19 महिला एसिया कप क्रिकेट अन्तर्गत सुपर 4 आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा बंगलादेशले टस जितेर पहिला बलिङ रोजेको छ। वर्षाले गर्दा केही ढिलो गरी खेल शुरू भएको छ। नेपाल र बंगलादेश बीचको खेल 11:45 बजेदेखि हुने भनिएको थियो। त्यस खेलमा बंगलादेशलाई पाखा लगाउँदै नेपालको फाइनल पुग्ने लक्ष्यका साथ नेपाल अहिले मैदानमा उत्रिएको छ। नेपाल समूह बी को उपविजेता तथा बंगलादेश समूह ए को विजेताका रूपमा सुपर 4 पुगेका हुन्। सुपर 4 पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बांगलादेशका राजदूत सलाहुद्दीन नोमन चौधरीको विदाई भेट, दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण बनाउन योगदान दिएकोमा राजदूत चौधरीलाई प्रधानमन्त्रीद्वारा धन्यवाद। भारत नेपाल आर्थिक सम्मेलनलाई नयाँ दिल्लीमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणाको सम्बोधन, नेपालले भारतबाट थप हवाई रूट चाहेकोमा परराष्ट्र मन्त्रीको जोड़, र रसियाको तर्फबाट युद्धमा सामेल भएका 100 उत्तर कोरियाली सैनिक मारिएको दक्षिण कोरियाको दावी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्कार।